نزول قرآن کے جائزے کی طرف جی.
ہم نزول قرآن کو جو ہے وہ تین حصوں میں اور بعض روایات کے مطابق دو حصوں میں تقسیم کیا گیا ہے
جی.
بعض لوگ قرآن مجید کو جو ہے وہ لوح محفوظ پر پہلی مرتبہ نازل ہوا اور اس کے بعد بیت المعمور اور اس کے بعد قلب رسول اکرم صلی اللہ علیہ وسلم رسول اکرم صلی اللہ علیہ وسلم کے دل اطہر پر نازل ہوا, اور بعض لوگ جو ہے قرآن مجید کے نزول کی تقسیم بندی جو ہے وہ دفعی یعنی ایک مرتبہ نازل ہونے کے اعتبار سے اور دوسری تدریجی یعنی تھوڑی تھوڑی آیات 10-20 یا کم یا زیادہ آیات کی صورت میں قرآن مجید کے نزول کے حوالے سے گفتگو کرتے ہیں جی بالکل. یعنی ایک اس کے مقاصد تھے, یعنی بعض لوگ جو کہتے ہیں قرآن مجید جو ہے شہر رمضان الذی انزل فیہ القرآن ھدی للناس وبینات من الھدی والفرقان, یعنی ہم نے قرآن مجید کو رمضان کے مہینے میں نازل کیا اور اس میں ہم نے لوگوں کے لیے ہدایت کی واضح نشانیاں رکھ دی ہیں, اور یہ ایک فرقان ہے یعنی حق اور باطل کے درمیان فرق کرنے والی چیز ہے. اس کو ہمیں چاہیے کہ قرآن کو اس کے صحیح معنی کے ساتھ غور و فکر کے ساتھ پڑھنے کی کوشش کریں اور قرآن کے پیغام کو حاصل کرنے کی کوشش کریں. یعنی جو پہلی مرتبہ قرآن نازل ہوا وہ بیت معمور پر یا لوح محفوظ پر نازل ہوا, اور اس کے بعد یہ پورا قرآن جو ہے اپنی حقیقت اور روحی مقاصد کے ساتھ جو ہے وہ قلب رسول اکرم صلی اللہ علیہ وآلہ وسلم پر نازل ہوا ہے, اور اس کے اندر بھی جو پورا قرآن یہ ایک ہی مرتبہ میں یہ یک بارگی میں یا دفعی طور پر جو قلب رسول اکرم صلی اللہ علیہ وآلہ وسلم پر نازل ہوا ہے اس میں تمام حقیقت قرآن اور اس کے مفاہیم قرآن اور اس کے علاوہ جو بھی رموز قرآن یا قرآن کریم کے جو پوشیدہ راز تھے ان کو رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کے دل اطہر پر نازل کیا گیا جی. اور دوسری مرتبہ جو قرآن کا تدریجی سلسلہ ہے جس میں قرآن مجید کو جو ہے وہ ٹکڑوں کی صورت میں رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کے پاس وحی کی صورت میں بھیجا گیا یعنی جبرائیل امین اس میں وحی کا ذریعہ بنے اور رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کے پاس یہ قرآن مجید جو آتا رہا ہے مختلف مراحل میں اس وقت کے تقاضے کے مطابق اور شان نزول کے مطابق اور لوگوں کے مسائل کو حل کرنے کے لیے آتا رہا ہے. تدریجی قرآن کے نازل ہونے کے چند فوائد تھے. پہلا فائدہ یہ تھا کہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کو کفار کی طرف سے جو اذیتیں دی جا رہی تھیں ان میں رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کی تسلی کے لیے قرآن کو تدریجی طور پر نازل کیا. ایک فائدہ قرآن کے تدریجی نزول کا یہ ہے. دوسرا تدریجی نزول کا فائدہ یہ تھا کہ قرآن کی آیتیں بعض دفعہ کیونکہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے جب بعثت کا اعلان کیا تو اس وقت رسول اکرم صلی اللہ علیہ وآلہ وسلم پر پانچ سورتیں سورہ علق کی نازل ہوئیں. اس کا مقصد یہ تھا کہ جب تھوڑی تھوڑی آیات ہوں گی کیونکہ اس وقت جو تازہ مسلمان ہوئے تھے وہ اتنے زیادہ پڑھے لکھے لوگ نہیں تھے تاکہ وہ قرآن مجید سے استفادہ کر سکیں فائدہ حاصل کر سکیں اور آسانی سے قرآن مجید کو حفظ کر سکیں. اور دوسرا اور تیسرا اس کا فائدہ یہ تھا کہ قرآن مجید کو کاتبان وحی جو ہیں وہ لکھ سکے آسانی کے ساتھ. اور چوتھا اس کا فائدہ یہ تھا کہ قرآن مجید میں بعض احکامات جو پہلے نازل ہوئے ہیں اور بعد میں آنے والے احکامات کو یعنی بعض قرآن کے ایسے احکام ہیں جن کو پہلے نازل کیا گیا اور بعد میں ان کو رد کر دیا گیا ان کی رد میں آیات نازل ہوئیں. اور اس کے بعد اس کا پانچواں فائدہ یہ تھا کہ قرآن مجید میں چند سوالی آیات نازل کی گئی تھی جس میں رسول اکرم صلی اللہ علیہ وآلہ وسلم سے آ کر لوگ سوال پوچھتے تھے ان کے جواب میں بعض آیات آئیں, اور اسی طرح بعض آیات جو ہیں وہ قرآنی احکام کو بیان کرنے کے لیے نہ کہ اس سے پہلے تورات اور زبور اور انجیل ایک ہی مرتبہ پہ نازل ہوئی تھیں اور لوگوں نے ان کے احکام پر عمل کرنے سے انکار کر دیا تھا.
بھائی یہاں پر میں یہ دیکھ رہی تھی سوال آیا ہے کہ اس سے پہلے بھی آسمانی کتابیں آ چکی ہیں تو پھر قرآن مجید کے نزول کا یہاں پر کیا یعنی مطلب تھا. سوال ابھی مجھے مل نہیں رہا, ان کا نام میں پڑھوں گی بعد میں جی.
تو قرآن مجید کو تدریجی صورت میں نازل کرنے کا یہی فائدہ تھا کہ لوگ اس کے احکامات پر عمل کر سکے. جیسے کہ قرآن مجید نے شراب کی حرمت کے لیے ایک ہی مرتبہ اس کی حرمت نہیں بیان کی مگر اس کو چند مراحل میں تقسیم کیا ہے. پہلے مرحلے میں کہا گیا ہے کہ شراب کے نزدیک نہ جاؤ, دوسرے مرحلے میں کہا ہے کہ نشے کی حالت میں نماز کے نزدیک نہ جاؤ, اور تیسری صورت میں आकर कुरान मजीद ने हुरमत शराब का हुक्म लगाया है। यानी और इसी तरह कुरान मजीद के अंदर बहुत सारे ऐसे मसाइल हैं जिनमें से एक अहम तरीन मसला जिसको हम वही और जमीने के तौर पर देखते हैं, यानी वही वो चीज है जो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास खुदा के तरफ से जनाब जिब्राइल के जरिए से पैगाम आया। अब इसमें दो सूरतें हैं, यानी एक वही होती है, दूसरा कबीला होता है। अगर वही और कबीले में मुमासलत ना हो तो उस वही का कोई फायदा नहीं है, क्योंकि जिन लोगों के लिए वो कलाम नाजिल किया जा रहा है, वो मतन नाजिल किया जा रहा है, वो कुरान नाजिल किया जा रहा है, अगर वो उसको ही समझ ना पाए तो उसका क्या फायदा। इसीलिए कुरान मजीद में सूरह यूसुफ में इसकी तरफ इशारा किया गया है, इन्ना अनज़लनाहु कुरआनन अरबियन लअल्लकुम ताकिलून, हमने कुरान को अरबी जबान में नाजिल किया ताकि तुम इसमें ताकुल कर सको, इसको समझ सको।
कि इससे पहले भी आसमानी किताबें नाजिल हो चुकी हैं, ऐसी क्या जरूरत पड़ी कि कुरान करीम को नाजिल किया गया।
देखें, इससे पहले जितनी भी आसमानी किताबें आईं वो एक खास कौम के लिए, एक खास कबीले के साथ खास थी, यानी उनका पैगाम आफाकी नहीं था, जहानी नहीं था। कुरान मजीद एक ऐसी किताब है कि खुदाबंद मुताल ने इसमें एक जहानी पैगाम दिया है, क्योंकि इसमें तमाम मुसलमानों के लिए और तमाम इंसानों के लिए हदायत मौजूद है। और इसीलिए कुरान मजीद ने इस बात की भी तस्दीक की है कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की रिसालत जो है फ़कत एक कबीले, एक खास कौम, एक खास इलाके के लिए नहीं है, बल्कि आपकी जो तबलीगात का सिलसिला है वो पूरी दुनिया के लिए, पूरी दुनिया में जहां भी इंसान बसते हैं, जिनके अंदर दिल मौजूद है और जिनके अंदर इंसानियत मौजूद है, उनके लिए ये कुरान मजीद का पैगाम जो है हमेशा के लिए साबित रहने वाला है। और जमीने और वही के हवाले से हमारी गुफ्तगू जारी थी कि इनके दरमियान एक खास रिलेशन है, एक ऐसा खास ताल्लुक है कि दुनिया के जितने भी जामिया शनासान हैं या जितने भी मौशरती अलूम के जानने वाले हैं, उन्होंने इस चीज पर जोर दिया है कि अगर कलाम जो है उस कौम की जुबान में नाजिल ना हो तो वो उससे किसी किस्म का कोई फायदा हासिल नहीं कर सकती, बल्कि वो अपनी जहालत पर बाकी रहती है। और कुरान मजीद ने इस चीज को आकर खत्म किया, बेशक इसका जाहिरी तौर पर मतन जो है अरबी है, मगर ये तमाम इंसानों के लिए इसमें हदायत मौजूद है। और इसी तरह कुरान मजीद के एक अहम मौजूआत में से जो खास मौजू है वो शादियों की तादाद के बारे में है। बाज लोग आज भी इस मसले को हर तरह से डिस्कस करने की कोशिश करते हैं, मगर हम अगर कुरान का दकीक मुतालिया करें तो हमें उससे हमें ये चीज समझ में आती है कि खुदाबंदे मुताल ने इस हुक्म को बाद में मनसूख कर दिया था। ये हुक्म खास जंगों के लिए था, क्योंकि जंग के लिए जब मुजाहिदीन दूर दराज इलाकों में जाते थे तो उस मौके के लिए खुदाबंदे मुताल ने मुजाहिदीन के लिए आसानी पैदा करने के लिए इस हुक्म को रखा था, मगर आज के दौर में इस हुक्म को मनसूख कर दिया गया है। इसको आगा बुजुर्ग तेहरानी की तफसीर में भी आप बसराहत देख सकते हैं, उन्होंने इस पर एक तुलानी गुफ्तगू की है और तुलानी गुफ्तगू करने के बाद इसका नतीजा दिया है। और इसके बाद शबे कदर के हवाले से इन अनसल्लाहु फिलैलतिल कदर, इसमें भी कुरान की तरफ इशारा हो रहा है कि हमने कुरान मजीद को जो है शबे कदर में नाजिल किया। एक शख्स हजरत इमाम बाकिर अलैहिस्सलाम की खिदमत में आया और पूछा, ए इमाम, क्या आप जानते हैं शबे कदर क्या है, कौन सी रात है? तो इमाम उसके जवाब में बहुत खूबसूरत जुमला इरशाद फरमाते हैं, कैफा ला नारिफू, हम कैसे ना जाने, वल मलाइका तु ततुफू बिना फीहा, कि मलाइका इस रात में हमारे गिर्द तवाफ करते हैं, यानी ये वो रात है जिसमें मलाइका जो है आइमा ताहिरीन के पास हमारी तकदीर और मुकद्दर को लेकर आते हैं ताकि उस पर जो है हतमी फैसला हो सके। इसलिए हमें कोशिश ये करनी चाहिए कि ये इंतहाई अहम रात है, इसको खुदावंदे मुताल की इबादत में बसर करें, कहीं ऐसा ना हो कि हमारी तकदीर का फैसला हो जाए और हम ख्वाब गफलत में सोते रह जाएं। इसलिए कोशिश करें कि हम राजो नियाज के जरिए से, तौबा इस्तगफार के जरिए से अपने खुदा को राजी करने की कोशिश करें। और हदीस में भी आया है और हजरत अली अलैहिस्सलाम से भी मनकूल है कि बहुत सारे मुकद्दर इंसान के जो हैं वो दुआओं से बदल जाते हैं। इसलिए हमें कोशिश ये करनी चाहिए कि इस शब को ज्यादा से ज्यादा खुदाबंदे मुताल की इबादत में गुजारना चाहिए।
मुख्तलिफ तारीखों की तरफ इशारा किया गया है, हम देखते हैं ताक रातों में तलाश करो इस रात को, तो फिर इसके लिए क्या कहेंगे आप?
इसके लिए कोई खास रात मुशख्खस नहीं है, मगर क्योंकि बहुत सारे मराजे और मुफसरीन की किताबों से जो हमें मिलता है, बीशतर इशारा जो है 23 की शब की तरफ है, जिसमें कुरान मजीद के नाजिल होने का बहुत ज्यादा गुमान पाया जाता
इम्कान
है,
ज्यादा है,
इम्कान इसमें ज्यादा है। और इसके अलावा दूसरी चीज ये है कि खुदा बंदे मुताल ने इस रात को हजार रातों से या बढ़कर करार दिया है। इसके बारे में रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से किसी शख्स ने आकर पूछा कि हमने सुना है कि बनी इसराइल की कौम में एक शख्स था जो 1000 साल तक जंग करता रहा और हम इस सवाब से महरूम हैं, तो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उस शख्स के लिए ये नवीज सुनाई थी, ये बशारत सुनाई थी कि अगर तुम शब्बे कदर को दर कर लो और इस रात को पालो तो तुम्हारे लिए उसकी इबादत जितना सवाब मिलेगा।
यानी 1000 सालों का आपको सवाब
जी
मिलेगा।
बिल्कुल, यानी 1000 महीने जो हैं वो 80 साल इंसान की जिंदगी है, यानी या इससे बीशतर, यानी इससे ज्यादा भी हो सकती है, यानी 80 साल से ज्यादा उस इंसान की जिंदगी जो कि पाक बाज है और उसकी जिंदगी गुनाहों से दूर है। अगर कोई शख्स इस रात में इबादत खुदाबंदी में इसको गुजारेगा तो उसको 80 साल इबादत से ज्यादा सवाब मिलेगा।